नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश नेरोलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही साता यता राजन मुकारनको उपन्यास दमिनी वीरको वाचन सुन्दै आएका छौं। दमिनी वीर विक्रम सम्बत 2069 लागि मदन पुरस्कार प्राप्त उपन्यास हो। यसको तेस्रो श्रृङ्खला आजको कार्यक्रममा अब वाचन हुन्छ पृष्ठ 7। पुरापुर 12 वर्षपछि आइएछ गाउँ। अनेकौँ सपनाहरू थिए त्यो बेला, गाउँ छाड्दा, नागरिकता, एसएलसीको सर्टिफिकेट, गुन्द्रुक, किनामा, छोपको अचार, अरू त्यस्तै थिए झोलाभरि। साथमा थियो हलगोरु बेचेको केही रुपियाँ। त्यही बोकेर काठमाडौँ खाल्डोमा पस्यो नामदेङ। तब न काठमाडौँ राजनीतिले धाँजा पारेको, नातावाद र कृपावादले निलेको, सजिलो कहाँ थियो र दैनन्दिन फेरिने असङ्ख्य सपनाहरूको लामा अघि जित्न कहाँ सकिन्थ्यो र। हारेर पो फर्किएछ काठमाडौँबाट, आज पो बिस्मार्ते चेप्टिन थाल्यो नामदेङ। त्यस दिन नाटक हेर्न जाऊ है भनिन् घरपट्टि दिदीले। खुब ख्याल गर्थिन् दिदीले, दिदीका दाजुभाइ छैनन्, नामदेङलाई नै भाइ मानेकी छिन्। उसै माइती गाउँको, त्यसै भइहाल्छ ख्याल। माइती गाउँको कुकुरै त प्यारो मान्छे पो झन्, थपिन् दिदीले। हाम्रै पसलले सहयोग गरेको नानीहरूलाई पनि नानु हुन्न भन्ने सङ्केत सकिने थिएन क्यारे, दिदीले भनेपछि हुन्छ भनिदियो नामदेङले। न्यु रोडमा सुन पसल छ बिनाजुको, त्यो बेला कम्पनी मोहर ल्याउँथे लाउरीहरूले पल्टनबाट। रत्ने कामीले 2 रुपियाँमा किन्थ्यो मोहरलाई, पोल्थ्यो आगोमा, बनाउँथ्यो कन कोर्ने, एउटा मोहरको बन्थ्यो 4 वटा, बिक्री हुन्थ्यो 2 रुपियाँ गोटामा खनखन्ती। नाफा बढ्दै गयो, सदरमुकाम सर्यो रत्ने, गहना बनाउने पसल खोल्यो। स्वास्नीले थापियो लत्ता कपडाको पसल, फाप्यो पसलले पनि। उही रत्ने कामी सदरमुकाममा भए रत्न विश्वकर्मा। व्यापार तेब्रियो 4 वर्षमा, रत्न विश्वकर्मा झरे धरान। धरानमा लाउरीहरूको बस्ती उसै बढ्न थाल्यो। तिनैले हुन सुन बढी ल्याउने, सिप थियो हातमा, नम्बरी सुनका नम्बरी गहनाहरू बन्न थाले। बेलायत, हङकङ, सिङ्गापुर, जहाँ जहाँ लाउरीहरू थिए त्यहाँ त्यहाँ फैलियो उनको कला। भिड लाग्न थाल्यो पसलमा, ब्याई नब्याई हुन थाल्यो। तब छोरोलाई पनि यही पेसा अँगाल्न लगाए उनले। लाखौँको कारोबार गर्ने सुन पसलले भयो रत्न साहु। उनी रत्न विश्वकर्माका एकमात्र छोरा हुन् चन्द्र विश्वकर्मा। उनले काठमाडौँमा खोले सुन पसल, कामदार मात्रै छन् अहिले 7 जना। व्यापारको सिलसिलामा कहिले हङकङ, कहिले बेलायत, त कहिले सिङ्गापुर गरिरहन्छन् बिराजु, अर्थात् चन्द्र लामिछाने। काठमाडौँको कोटेश्वरमा 2 तले घर छ, 4 आना 3 पैसामा बनेको। उमेरले पुगिन् दिदी 40, अझै खाइलाग्दी छिन्, सधैँ हँसिली फर्साइली देखिन्छन्। दिदीका 2 छोरीहरू छन्, नामदेङले पढाउने स्कुलमै पढ्छन् ती। ठुली अभया 4 कक्षामा पढ्छे, सानी नित्या 2मा। छोराको चाहले होला, अभयालाई ठुले र नित्यालाई साने भन्छन् दिदी बिनाजुले। ठुले र सानेलाई ट्युसन पढाउने जिम्मा छ नामदेङको। धर्म चाहिँ क्रिस्चियन भन्छन् दिदी, हरेक आइतबार चर्च जानु दिदीको नित्य कर्म हो। नाटक सुरु भयो चेलीको वेदना शीर्षकको, यस्तो हाटागकी डोलमा फर्केर आउँदिन, घरमा रुवावासी चल्छ, पुलिसमा रिपोर्ट गरिन्छ, हुलिया दिइन्छ, पुलिसले पनि पत्तो लाउँदैन। अन्तत बाबु चाहिँ छोरी खोज्न सहर पस्छ, हप्ताउँ बितेपछि निराश भएर फर्कन्छ, आमा चाहिँ छोरीकै पिरले मर्छिन्। डोलमालाई बम्बईको कोठीमा देखाइन्छ, एउटा भुस्तिग्री आउँछ, डोलमा रोई कराई गर्छ, गुहार माग्छ, भुस्तिग्रीले जबरजस्ती गर्न खोज्छ। डोलमाले भुस्तिग्रीको नाक टोकिदिन्छ, कान लुचिदिन्छ, एउटी थसुली आइमै आउँछ, हिन्दी भाषामा डोलमालाई गाली गर्छ, कम्तारी छुटेको होइन। त्यसलाई पनि त्यही टोकीमा हार्नु जस्तो डोलमालाई लछार पछार गर्न थालिन्छ। पेटी पेटीले हिर्काइन्छ, पाखुरो नाइटो छेपारी जताततै चुरोटको ठुटो झोसिन्छ। ओहो, आङ नै जिरिङ्ग भएको आफैलाई पोले जस्तो डोलमा शिथिल हुन्छ। चन्द्राकारमा चिटिक्क मिलाएको आँखी भयो चञ्चल आँखा, उसै गाजलले मिरिक्क सलक्क परेको नाक, पिपल पाते ओठ, उसै लपक्क लिपस्टिक, टकटक आवाज दिने इडीवाला हिल, हिँड्दा त झन् उस्तै लयलचक। डोलमा यताउता गर्दै सुस्ताइरहेकी हुन्छ। एकजना युवक आइपुग्छ पन्जाबी ग्राहक भनेर, ऊ नेपाली युवक हुन्छ ग्यालजेन, डोलमाको प्रेमी। निकै मिहिनेत गरेर डोलमालाई ग्यालजेनले कोठीबाट भगाउँछ। डोलमा प्रहरीहरूसित घर आउँछ, उसले आफ्नै बाउलाई पक्राउँछ। डोलमालाई उसैको बाउले बेचेको तथ्य खुलासा हुन्छ। डोलमा र युवक अँगालोमा बाँधिन्छन् अनि नाटक सकिन्छ। नाटक हेर्दा हेर्दै नामदेङ बदलिएको हो। डोलमालाई कोठीबाट निकाल्ने ग्यालजेन हुने भूतले गाँजेको हो त्यसलाई। कुरापुर तीन वर्ष दुबई बसेर फर्कियो गगन, सँगै आइए पढेको, सँगै कोठा बसेको काठमाडौँमा पश्चिम च्याङ्जातिरको। पढाइमा कमजोर थियो गगन, इङ्ग्लिसमा ब्याक लागेपछि विदेशको ध्याउन्नमा लाग्यो हरपल हर दिन। क्याम्पस पढ्दा ठिक ठिकैको ज्यान थियो, फापेछ दुबईको हावापानीले, हृष्टपुष्ट झरिलो भरिलो भएछ, गालामा पुकपुक्ती मासु लागेछन्, आँखा भने अझ भित्रै भाँसिएछन् कि, हाँस्दा त झन् चिम्सै हुन्थ्यो। या कति दुःख गर्ने हो क्यारे जाम दोरीतिर, साँझ पर्दै गर्दा गगनले प्रस्ताव गर्यो। मौलाउँदै थियो काठमाडौँमा दोहोरी संस्कृति खुब जम्छ भन्ने सुनेको थियो नामदेङले। गरिहालौँ न त जीवनको नयाँ अनुभव, गगनको कुरोलाई नाइ भन्न सकेन त्यसले। छ बजे नै हिँडे नामदेङ र गगन पुतली सडकको धौलागिरी दोहोरी साँझ लेखेको बोर्डमुनि। टोकैमा पाले दाईले ठोके सलाम, ढोका खोलिदिए बाहिरबाट तानेर। ढोकाबाट छिर्दा छिर्दै सेतो सर्ट र निलो स्कर्टकी युवतीले मधुर मुस्कानसहित नमस्कार गरी स्वागतमा। उसै गोरी, त्यसमाथि रङ्गीन गुलुपहरूको प्रकाश, पुष्ट ज्यान कत्की, मिलेको शरीर, सेताम्बे दाँत, चन्द्राकारमा चिटिक्क मिलाएको आँखी भौँ, चञ्चल आँखा, उसै गाजलले मिरिक्क सलक्क परेको नाक, पिपल पाते ओठ, उसै लपक्क लिपस्टिक, टकटक आवाज दिने इडीवाला हिल, हिँड्दा उही लयलचक, उही नाटकी डोलमा कतै नजा, सबै थोक सुन्दर, हेरेको हेरे भयो नामदेङ। मुला चिरिक्कै निमोठ्यो गगनले, अनि पो होसमा आयो नामदेङ। गयो पछ्याउँदै गगनलाई, दुबै बसे दुई नम्बर टेबलमा। नामदेङले खोज्दै थियो उही युवतीलाई, घुमाउँदै थियो आँखा, थिए होलान् आधा दर्जन युवतीहरू उस्तै पोसाकमा ठाटिएका, तर तानेन तिनका हावभावहरूले, रूपरङ्गले तानेन कुनै हिस्सीपनाले। बल्ल आई उही युवती अर्डरको लागि चिरकटो र डटपेन बोकेर। के लियौँ सर, सोधे युवतीले उसरी नै मुसुक्क मुस्कुराई। फेरि हाहाकार भयो नामदेङ, ट्वाल्ल परिरह्यो युवतीमा। रोयल स्टेटकी जिन के लिने, फेरि चिमोट्यो गगनले। हँ, नामदेङ झसङ्ग भयो, भन्यो जे भए पनि हुन्छ। फेरि एकरो भयो नामदेङ, गगनले के अर्डर गर्यो त्यसलाई थाहा भएन। अव्यक्त प्रेमको डोरीले बाँधिसकेको थियो गलामा, युवतीको सौन्दर्यले जता डोरायो त्यतै डोरी नै भइसकेको थियो नामदेङ, नत्थी लागेको गोरु जस्तो। रोयल स्टेटको नसाले त झन् त्यतै डोरायो त्यसलाई। निकै बेरपछि मात्र आइयो युवती अरू अर्डर गर्न, तान्यो नामदेङले आवेशमै, बसायो आफ्नै छेउ, सोधिहाल्यो नाम के हो तिम्रो। रम्बा, कुनै अप्ठ्यारो मानिन् रम्बाले, बरु अझ नजिकले पस्सी रम्बा किन र, कि तिमी नाटक डोलमा हो, नाटक हेर्नुभएको थियो, राम्रै थियो कि। एकदम वाल्ल पऱ्यो नामदेङ, हेरेको हेरे भयो रम्बालाई। डोलमा र रम्बा क्रस भइरहे दिमागभरि, त्यहीँ श्रद्धा, त्यहीँ घृणा, त्यहीँ आस्था, त्यहीँ क्षोभ, त्यहीँ अगाध समर्पण, फेरि घोर हे, आफै चाकाचुली भइरह्यो नामदेङ, भन्यो यथार्थ थियो, हो सत्य घटनामा आधारित नाटक थियो त्यो, मेरो आफ्नै भोगाएको जस्तो, निर्धक्क साथ भनी रम्बाले। उसको अनुहारमा कुनै विस्मय थिएन त्यसवखत, बरु अझ उज्यालो मुस्कान थियो ओठमा, आँखाको भाषा तन्तमाइला थिए, कुनै सङ्कुचनले गाँजिन गाँजिएकी थिएन ऊ, नाटककै जस्तो संवाद भन्दै थिए। तर के गर्ने, नाटकले जीवन धान्दैन, पछि के हुन्छ भन्न सकिन्न, यी जीवन चलाउन जे पनि गर्नुपर्छ मान्छेले। घर कता नि ती तपाईँको, अप्ठ्यारो मान्नु पर्दैन, तिमी नै भने हुन्छ, तिमी नै आफ्नो लाग्ने हुन्छ। घर कता तपाईँको घर, एक खालको उद्दीपन उठ्यो, निर्जर बानकी अझ पातलियो, निला साबितीको चहक अझ मधुरो भयो। नामदेङको गिलास उठाए रम्बाले, रित्तो भइसकेको रहेछ, बोतल उचाली त्यो पनि रित्तो भइसकेको रहेछ, भनी घर त अब बिहे गरेपछि टुङ्गो लाग्छ। मुख भयो नामदेङ, अरू के थप्ने, सोधि रम्बाले। हाफ बोतल चिकन एक प्लेट, भन्यो नामदेङले। मात्रै, मलाई चाहिँ केही पनि नदिने जी, लाड प्यारको भाका बोली रम्बाले। के खाने भन न मात्रै उच्कियो नामदेङ भन्यो तिमी भन्छौ भने यो ज्यानै तिम्रो उइस ओठले प्राय रम्बाले नामदेङको तालुमा छोए त्यसले भनी उसै त तालु खोलिसकेछ भाउजूले कपाल तान्दा चाहिँ फेरि स्टिल कन्याकुमार हो ल भर्जिन भर्जिन कुमार लरबराउँदै भन्यो गगनले अघि नै अर्की पातलीसँग अगालिँदै रहेछ त्यो हाँस्यो एक फेर धोद्रे स्वरमा नपत्याउ एकछनको आँखा मारी रम्बाले भनी को भन्दा काठमाडौँका केटाहरू तिम्रो कसम हौ नामदेङले रम्बाको निधारमै हात राख्यो अर्डर लिएर गई रम्बा छिनमै आई रोयल स्टेक बोकेर खन्याइदिए दुबईको गिलासमा एक प्रकारको तरल आवाज पोख्यो गिलास भरिँदै प्रेम पोखिँदै हृदयमा कतै आज दोरी छैन सोध्यो गगनले आठ बजेपछि मात्रै भनी रम्बाले घडी हेऱ्यो नामदेङले नयाँ घडी टलक्कै टल्क्यो आजै मात्र त ल्याइदिएको गगनले भर्खर 7:30 बज्दै रहेछ आठ बज्यो गीत सुरु भयो पश्चिमी भाकाको नामदेङलाई खासै छोएन तानिएन सङ्गीतमा तानिएन दोरीको लयमा गगन भने स्टेजकै छेउसम्म नाच्न पुग्थ्यो घरि न घरि ग्राहकहरूको खासै चकाचक थिएन आज 12-13 मात्र थिए ग्राहकभन्दा वेटर र कलाकार धेर थिए त्यहाँ किन यस्तो नाचिसकेपछि अनुहारको पसिना पुस्तै सोध्यो गगनले भन्यो मान्छे नै छैन आज आइतबार आइतबार यस्तै हो भनी उसकी पातलीले 11 बजेतिर निस्के नामदेन र गगन एउटा अनौठो अनुभूति साटेर भित्र कतै फिल्मी हिरो हुने चाह पलायो सोधी खोजी गर्दै नधाएको होइन फिल्म निर्माताहरूको घर घर नलागेको होइन डाइरेक्टरहरूको पछि पछि चिम्चो आँखा थेप्चो नाक चपेटी अनुहार मझौला उचाइ चारै थोकले ठग्यो नामदेङलाई अभिनयले नै जित्छु भन्ने कतै जाग्यो भित्र दिई रम्बाले नै बिरिन्दाईको नम्बर बल्ल बल्ल भेट्यो बिरिन्दाईको काठमाडौँ आर्ट थिएटर पुरानो बानेश्वरको दुई तले घरको दोस्रो तलामा रहेछ दुईवटा कोठाहरूमध्ये एउटामा कार्यालय अर्को अलिक फराकिलो त्यसैमा अभ्यास गर्नुपर्ने क्लास सुरु भयो बिरिन्दाईले जहिले उत्साहित गरिरहे कहिले निराश हुन दिएनन् भन्थे नाटकमा केवल अभिनय चाहिन्छ अनुहार होइन धैर्यता र कला चाहिन्छ सङ्घर्ष चाहिन्छ अवसर होइन सङ्घर्ष गर्न सक्नेहरू नाटकमा टिक्दैनन् दाईले धेरै सिकाए नाटकका बारेमा संसारका ठुल्ठूला थिएटरहरूका बारे बताए सेक्सपियर त दाईले खर्लप्पै पारेका रहेछन् काफ्काका फ्यान थिए उनी काफ्काको फ्यान्टासी र इलुजन खुब मनपर्थ्यो उनलाई हरेक शनिबार भेट्थे नामदेङ र रम्बा हिम्ची मजाले बढिहाल्यो दार्जिलिङतिर घर बताए रम्बाले आमा पहिल्यै खसेको बाउले कान्छी आमा ल्याएको सौतिनी आमाको कचकचले काठमाडौँ बसेको अरू केही जागिर खाने मेरो थिएन यस्तै रेस्टुरेन्टमा काम गर्न थालेको अरू थप थप उपकथाहरू पनि बताए रम्बाले आफूलाई केही नराटी भन्यो नामदेङले पनि टकटक टकटक ढोका टकटकियो को हो नामदेङको निन्द्रा बिथोलियो फोन आएको छ बाहिरबाटै भनी घरपट्टि दिदीले कसले दिदी एक बिहानै उठ्यो नामदेङ रम्बाले आएँ आएँ आँखा मिच्दै गयो नामदेङ माथिल्लो तला रिसिभर होल्डमै रहेछ उठायो नामदेङले भन्यो हेलो अझै ओछ्यानमै हो कुम्भकर्ण जस्तो अँ हाई अझै निद्रा नपुगेको जनाउ दियो नामदेङले कुरा गर्नु थियो के कुरा भन न फेरि एकपल्ट हाइस गर्यो नामदेङले खै कसरी भन्ने भन न तर्सिने होला के हो पहिले भन न पहिले तर्सिन्न भनौँ न त भन न है छेउको सोफामा बस्यो नामदेङ भन्यो कति दिक्क लाउँछौ लाइफमा दिक्क त कति हो कति ह्या भन न मेरो तल्लो पेटमा ढुङ्गा जस्तो डल्लो छ दुखिरहेको छ मरलो है गानोले नामदेङ फेरि उठ्यो भन्यो तातो पानी खानु बिहानै उल्टी पनि गरे बेलैमा औषधि गराए ग्यास्ट्रिक होला आधा त मरिसके नि ठट्टा नगर ठट्टा होइन तपाईँले मलाई मारेको के भन्छ मेरो महिनावारी पनि रोकियो अनि के भयो त यो अबुझ कसरी सम्झाउ मलाई के थाहा त मैले पेट बोकेँ क्या लाटा नामदेङ छाँगाबाट खसे चाहिँ भयो नसाहरू गले शरीर काप्यो छाती बेसकन पोल्यो ऊ यसरी थाक्यो कि केही बोल्नै सकेन फोनको रिसिभरै राखिदियो नामदेङले डङ्गलङ्गै भयो सोफामै सोच्नै सकेन केही उठ्यो फेरि बस्यो अह भएन भएन कसै गर्दा पनि टाउकोमा हात राखेर घोप्नु पर्यो निकै बेर
गरिब
चिया दिदीले टी टेबलमा सधैँको काने कप राखिदिन्। हेरिन् नामदेङलाई, देखिन् कुनै विपदको बेचैनीले गलेको। सोधिन्, के भयो? हजुर केही होइन, खास केही होइन दिदी, भन्यो नामदेङले। सन्चो छैन कि क्या हो? दिदी नजिकै आइन्, मायालु स्पर्शको हात राखिन् नामदेनको निधारमा। सोधिन्, बाजेको? होइन, के भयो त? कपाल चम्समाइदिन् दिदीले, केही पनि भएको छैन। चियाको कप टिप्यो नामदेङले। तीन चार सुरुप चिया पियो, उठ्यो, भन्यो, आज काम परो, भान्जीहरूलाई पढाउन भ्याउँदिन है। के परो त त्यस्तो? खास केही होइन, उठ्यो नामदेङ, भन्यो, गएँ है दिदी, नडाट्नु है मलाई, म रम्बालाई, दिदीले भन्दा भन्दै हिँडिहाल्यो नामदेङ। सरासर कोठामा झऱ्यो, टी सर्ट लाएर त्यत्तिकै दगुर्यो रम्बाको कोठातिर। बाहिरबाट ढोका ढकढक आयो, खुलै छ, भित्रबाट भनी रम्बाले। ढोका खुलेर पस्यो नामदेङ, खाटमाथि एकोरो भइरहेकी थिए रम्बा। नामदेङलाई देख्न साथ पिलिली पारिदिए आँखा। सरी नानी, गमलङ्गे अँगालो मारे नामदेङले, भन्यो, अब बिहे गरौँ। धेरै बेर बोलिन रम्बा, झ्याल बाहिर हेरेर निकै बेर सुस्ताइरहे। केही त भन, रेस्टुरेन्टमा काम गर्ने केटी म, घुक्क गरी रम्बाले। म तिम्रो बितेको कुरा कहिल्यै गर्दिनँ, तिम्रो कसम। त्यही दिन नामदेङ र रम्बाले मन्दिर गएर बिहे गरे। त्यसपछि दोरीको जागिर छाडी रम्बाले। आठ महिनापछि जब बच्चा जन्मियो, नाटक छोड्यो नामदेङले, पुरानै स्कुलमा फर्कियो, गौँथली चाहिँ पुरानै गुणमा। दुई वर्षपछि सबै साथीहरू मिलेर सहकारी संस्था खोले, कोटेश्वरमै खोल्यो किराँत सहकारी संस्था। ऋण विभागको जिम्मेवारी सम्हाल्यो नामदेङले, रमाइलो चल्न थाल्यो। कहिलेकाहीँ पुराना दिनहरू सम्झेर भावुक हुने बाहेक टेन्सनको कुरा कमै हुन्थ्यो। प्राय हँसिलो फ्रासिलो हुनै पर्थ्यो क्यारे। साथीभाइका मुखेन्जी पनि बाँच्ने शैली फेरियो नामदेङको। सहरमा नयाँ सिनेमा आयोकी हलमा पुगिहाल्थ्यो नामदेङ, हिन्दी होस् कि नेपाली, नाटक चलेको त सुन्नै नहुने, सबै काम भुलेर पुगिहाल्थ्यो। बराल सरको बरै नाटक, ओहो कस्तो राम्रो प्रयोग! पहिले पहिले फुलै टिपेर केटाले केटीलाई दिन्थ्यो, बराईमा फुल दिए जस्तो मात्रै गर्यो, तर फुलै दिए जस्तो लाग्ने। त्यसपछि आयो उनै बराल सरको थाङ्ला, ओहो कस्तो बेजोड अभिनय प्रकाश दाईको, बुढाले हुरुक्कै पारेका, पुरै डोल्पा उतारे गाँठे अभिनयमा। त्यसपछि आयो पोखरेल सरको इडिपस, फेरियो स्थिति, आयो नाटकको सुनौलो युग, लाग्यो यस्तै नामदेङलाई। नाटकको वर्कसप हुँदै रहेछ नि, भन्यो प्रवीणले। हो र कहाँ, उत्तेजित भइहाल्यो नामदेङ, मरिगएको थिएन चाहना, अन्तरकुन्तरमा कति थियो कलाकार बन्ने भूत अझै, सोध्यो त्यसले। कसले गराउने रहेछ? नाच गर्ले अरे, जाने हो? सोध्यो प्रवीणले। जान त जाने तर के को तर नि, अदबका साथ, भन्यो प्रवीणले। अहिले नाचघरको हाकिम थापा सर छन्, सिधै मेरो नाम लिएर भेट्ने काम भइहाल्छ। थ्याङ्क यू प्रवीण, दिउँसै अफिस छाड्यो नामदेङले, दौड्यो नाचघरतिर। ढोका अघि नै चिट काट्नुपर्ने रहेछ, हाकिमलाई भेट्ने लामै लाम रहेछ। बल्ल बल्ल आयो पालो, खुल्यो ढोका। सर नमस्कार, पस्ता पस्दै नामदेङले नमस्कार गरिहाल्यो। नमस्कार, घुम्ने कुर्सीसँगै फनक्कै घुम्यो हाकिम, नयाँ राजा रानी अर्थात् ज्ञानेन्द्र र कोमलको फोटोलाई पछाडि पारेर। भित्तोमाथि चटक्क मिलाएको झुङ्गा, ढाका टोपी चटक्कै पारेर लागेका, दौरा सुरुवालमाथि खैरो कोट, उस्तै चटक्क, ठुल्ठुला आँखा, तेजिलो अनुहारका, भने हाकिमले, बस भन के काम छ? सर म प्रवीणको साथी। को प्रवीण? प्रवीण राई। को प्रवीण, के गर्छ त्यो? म चिन्दिनँ प्रवीण श्रवीण, उल्लु बनाएछ प्रवीणले, लागेकै हो, कतै नभएको लाजले घोक्राएकै हो, झन्डै हिँडिजाउँ लागेको थियो, फेरि कहीँ भित्रको इच्छाले खैँचायो नाथे मनलाई। टेलिभिजनमा देखेकै हो थापा सरलाई, फिल्महरूमा देखेकै हो, त्यहाँ त साह्रै सरल लाग्थ्यो क्यारे। अह मिल्दैन पारा, निकै बेर घोत्लिरह्यो नामदेङ। अच्छा जोसुकै होस् प्रवीण भन्ने, तिमीलाई के कामले आएका हो भन? सर टाउको कनायो नामदेङले, भन भन, नाटकको वर्कसप हुँदैछ भन्ने हो। थापा सर सिधा भए, टोपीलाई अझ सिधा पारे, सोधे, घर कहाँ हो तिम्रो? भोजपुर। अँ जिल्लाको हिसाबले त मिल्छ, टोपी फुकाए थापा सरले, टेबलमा राखे सानो राष्ट्रिय झन्डाकै छेउमा। सोधे, पहिले कुनै नाटक गरेको छ? धेरै पहिले बिरेन सरसँग गरेको छु सर। सरी भाइ, घुम्ने कुर्सीसँग फेरि फनक्कै घुमे थापा सर, तिनले अनुहार कुम्चाए, भने के गराउँछ बिरेनले, चिचिलो बिचरा। सर म सिक्न चाहन्छु, उसरी नै टाउको कनायो नामदेङले। आफ्नै धुनमा व्यस्त भए हाकिम अर्थात् कलाकार थापा सर। घडीका काँटाहरूले पुरापुर 20 मिनट दगुराए। नामदेङले चुपचाप हेरिरह्यो काँटाहरूलाई, मानौ फनफनी घुम्दैछ आफैभित्र एउटा अतिरिक्त समय। मेरो अरे तिमी अझै गएको छैनौ? सोधे थापा सरले। सर म नाटक सिक्न चाहन्छु, सिधा अनुहार गरेर भन्यो नामदेङले। थैत, टोपी लाए थापा सरले। मेरो नामदेङको अनुहारमा निकै बेर हेरे, लामो श्वास ताने एक फेर भने एक कलाकारको भाषामा, गाह्रो छ भाइ, गाह्रो छ। 30 वर्ष भयो म यो क्षेत्रमा लागेको, खै केही पाइन, खालि दुःख मात्रै। सर म त्यही दुःख गर्न चाहन्छु, निर्धक्क साथ भन्यो नामदेङले। ल भोलिदेखि नै आउनु, आज जाऊ भने थापा सरले। थ्याङ्क यू सर, झन्डै छोयो थापा सरको खुट्टो, फेरि छोइहालेन। थाहा भयो 20 दिने वर्कसप रहेछ, 20 जनाले भाग लिन पाउने। वर्कसपसँगै नाटक पनि गर्नुपर्ने रहेछ, त्यसमाथि बराल सरसँगै। भुइँमा खुट्टा रहेन नामदेङको। बेलुका अब छँदा खँदाको जागिर छोडेर के को नाटक नि? आफ्नै जिन्दगी नाटकको जोकर जस्तै होला अनि थाहा पाउनु होला भनी रम्बाले। नकराउ तिमी, यो मेरो पुरानो सपना हो भन्यो नामदेङले। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन राजन मुकारुनको उपन्यास दमिनी भीरको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, बैतडीको रेडियो सन्सेर, दार्चुलाको नयाँ नेपाल एफएम, सुर्खेतको बुलबुले एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, अछामको रेडियो रामारोशन, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोअलपुर, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा, बुटवलको रेडियो रिपब्लिक, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएममा पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। रेडियो प्युठान, बाग्लुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रुकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनबाट पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी मकवानपुरको हेटौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पा, दोलखा जिरीको रेडियो हिमाली, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र डुकडुकी एफएम, खोटाङको हलेसी एफएम, सिन्धुलीको रेडियो सहारा, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज राजन मुकारुनको उपन्यास दमिनी भीरको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन अब सुनौ। नाटकको लहरै पस्यो सहरमा, थिएटरहरू खुले, महिनौ बित्यो रिहर्सलमा, न खानको टुङ्गो न बस्नकै, कपाल धुने फुर्सद हुन्नथ्यो, दर्शकहरू हात्तै बढे, महिनौ चल्न थाल्यो नाटक। नयाँ नयाँ भूमिकामा अभिनय गरिरहनै पर्ने, थिएटरमै बास हुन थाल्यो नामदिङको। एक दिन कमसेकम छोराको पढाइबारे त सोच्नुहोस् भनी रम्बाले। या झ्याउ लाग्ने कुरा नगर, नाटक भए मलाई पुग्छ, अरू चाहिँदैन, झर्क्यो नामदिङ। अनि छोरा म चाहिँदैन केही पनि, हेरौँला म पनि, फेरि नयाँ नाटक सुरु हुने भयो। निर्देशकले कथा र वातावरण भन्न थाले। नाटकको एक पात्र भव्य शान्ति खोज्नको लागि एउटा भव्य गुम्बामा प्रवेश गरिरहेको छ। बुद्ध होइन, बुद्धको शान्ति र महान ज्ञान खोज्न यहाँ आएको छ ऊ। यहाँ यस्तो सङ्गीतका झन्कारहरू छन् कि सनाई बजिरहेको छ, सारङ्गीको धुनले मिठो भाका पोखिरहेको छ, सितारका तारहरू झङ्कृत हुँदैछन्, भोइलिनको धुनमा जीवन खोजिँदैछ। जब बिगुल बज्नेछ तब पात्रले गुम्बा प्रवेश गर्नेछ। सरिता, दिया, नम्रता, रिचा यी गुम्बाका पुराना आनीहरू हुन्। यिनीहरू शालीन छन्, असाध्यै भद्र, यिनीहरू मुस्कुराइरहेका छन्, तर यिनको मुस्कानमा भयानक पीडा छ, अव्यक्त प्रेमको पीडा। युवकलाई देख्न साथ यी चारैजना आनीहरू युवकसित आकर्षित हुनेछन्। अहो, कस्तो प्रेम सुरु हुनेछ भने। सर, गुम्बामा पनि सहनाई भुवालिन र प्रेम? सोध्यो नामदेङले। तिमी नबोल, यो नाटक हो, नाटक भनेर यथार्थ मार्नु भएन नि सर, तिमी जानेनौ, निर्देशकले रिसाए चाहिँ गरेर भने। हामीले यो नाटक लेख्दा गुरु रिम्पोचेले नै देखाएका हौ, उहाँले मन खुब पराउनु भएको छ, धन्यवाद दिनुभएको छ। गुरुले त मानताको लागि गर्नुभयो होला नि सर। ए नामदेङ, तिमी किन बाटो भएको हो? निर्देशक साँच्चैकै रिसाए। बाटो भएको होइन सर, मनमा लागेको कुरा मात्रै सोधेको। तिमीहरू सबलाई जातीय कुराले चिलेको छ अचेल, हरेक ठाउँ तिमीहरू नस्ल खोज्न थालेका छौ, जङ्गी निर्देशक भने नाटकमा यस्तो चल्दैन। त्यसो होइन सर, कसो त? यो प्रश्न पछिसम्म पनि सोधिन्छ नि सर। पछि भनेको कहिले? जहिलेसम्म यो नाटक चलिरहन्छ। यो त किताबकै रूपमा आउँदैछ भाइ, त्यसो भए त झन् सदियौँ यो प्रश्न उठिरहन्छ सर, भन्यो नामदेङले। असरल कपाल थिए, हातकै औँलाहरूलाई काँयो पार्यो, कोर्यो, मिलायो, भन्यो, म एउटा कलाकार हुँला, बुझौँला, नसोधौँला, तर दर्शक कलाकार होइन, ऊ त आम मानिस हो, कसै न कसैले त अवश्य सोध्छ। भनेपछि तिमी धेरै जान्ने भयो? सिक्दैछु सर। होइन, तिमी जान्ने भइसक्यौ, धेरै जान्ने भइसक्यौ, अब जाऊ राजनीतिमा, गर तिम्रो कुरा। नामदेङ रनक्कै भयो, हेऱ्यो डाइरेक्टरको अनुहारमा, दम्बिला थिए उनी, राज्य सत्ता जस्ता, मानौ पुरै नाटक उनीको शासनले चल्छ। नाति अदना नामदेङ कलाकार न हो, ऊ शासित हुन्छ नाटकमा, नाटकको विषयमा, अर्थात् निर्देशक दम्बको निर्देशनमा। त्यसपछि नाटकबाट फर्कियो नामदेङ, फर्कियो घर परिवारमा थुरिन, फर्कियो आफ्नै सपनालाई पैतालाले कुल्चिएर। के खोज्दा हो कुन्नी? नामदेङले दराजको ऱ्याक तान्यो। ऱ्याकमा थियो छालाको गाथा भएको पवित्र बाइबल, प्रभु येशुका बाणीमय पर्चाहरू थिए, थिए ससाना बुकलेटहरू र थिए छवटा पासपोर्ट र अन्य अनेकन कागजपत्रहरू। रम्बा, करायो नामदेङ। किन, के भयो फेरि? सिटिङ रुमबाटै सोधी रम्बाले। यहाँ आऊ। आएँ आएँ, आई रम्बा। अनि बाबुलाई कपडा फेरिदिँदै थिए क्या? यो के हो? ऱ्याकमा देखायो नामदेङले। ए त्यो, त्यो गगन भाइले राख्न दिएको नि, लकपकाई रम्बा। मलाई चाहिँ यस्तो पटक्कै मन पर्दैन है, फसौला। ऱ्याकमा भए जति सबै कागजपत्रहरू झिक्दै भुइँमा फाल्न थाल्यो नामदेङले। अन्तिममा बाइबल झिकेर भन्यो, क्रिश्चियन हुँदैछौ कि क्या हो? हरेक आइतबार चर्च जान्थे रम्बा, घरपट्टि दिदीसँग। नामदेङलाई भनेकी थिएन कहिल्यै, के भन्ने के भन्ने, अभाग भयो। पैसाको लोभ र लालचमा परेर धर्म परिवर्तन गर्नु राम्रो होइन, विचार र दर्शन बुझ्नु चाहिँ राम्रो। नामदेङले बाइबलका पानाहरूलाई फर्र पल्टायो, पहिलो रङले रेजा लागेको पृष्ठमा पुगेर नामदेङको आँखा रोकियो। पृष्ठ सङ्ख्या 622, उपशीर्षक थियो परमप्रभु सोलोमनका हात देखा पर्नुभएको। यस्ता शब्दहरू थिए रेजाभित्र, तर यदि मैले तिमीहरूलाई दिएका मेरा विधिहरू र आज्ञाहरू मानेनौ र ती त्याग्यौ र गएर अरू देवताहरूको सेवा गर्यौ र तिनीहरूलाई पुज्यौ भने, तब मैले तिमीहरूलाई दिएको मेरो देशबाट म इजरायललाई जरे समेत उखेलिदिनेछु, अनि मैले मेरो नाउँको लागि पवित्र गरेको यस मन्दिरलाई म त्याग्नेछु, सबै जातिहरूका बीचमा एउटा निन्दा र गिल्लाको पात्र बनाउनेछु। हेर यी, नामदेङले रम्बाको अगाडि बाइबल फालिदियो, भन्यो, यस्तो पनि ईश्वर हुन्छ, आफूलाई मात्रै पुज्नु भन्ने के भयो त? नामदेङसँगै लेपासिन खोजी रम्बा। जे पनि हुन्छ, संसारका सबै धर्महरूले अन्धविश्वास मात्रै अघि चाल्छ, लत र नसा मात्रै भएको छ धर्म, ठगी खाने मेलो मात्रै। सरी नि त, यति मात्रै भनी रम्बाले। उसै हँसिली हुँदै थिए रम्बा, उज्यालो चमकले भरिँदै थिए दिनदिनै। भर्खर अफिसबाट आइपुगेको थियो नामदेङ, हँसिलो थियो। सहकारीले यो वर्ष दोब्बर जस्तै नाफा गर्यो, बाँड्यो लाभांश, कर्मचारीले पनि थापी बोनस, नामदेङले थापेको थियो पुरै 40,000। अझ हँसिलो भएर आयो गगन, छुट्टीमा आएपछि दुवै फर्केन गगन, मेन पावर कम्पनी चलाएर बस्न थाल्यो। उसको खुसीको उज्यालोपना गोरु अनुहारमा धपक्कै बलेको थियो, आँखा फरफराइरहेका थिए, ओठहरू केही भन्न हतारिएका चाहिँ लाग्थे, मानौ उस सपथोक जितिरहेको थियो, लड्डु ल्याएको रहेछ। ल भावी, मलाई बधाइदिनुहोस्। गगनले रम्बाको मुखैमा लड्डु खुवाइदियो। के भो, धेरै कोटा झऱ्यो कि क्या हो? अह, गगनले रेबन चस्मा झिक्यो र टी सर्टको गोजीमा झुन्ड्य आयो, पछाडि पारेर लागेको ह्याट झिक्यो र हातले हल्लाउँदै भन्यो, अनुमान गर्नुहोस् न। तपाईँ नै भन्नुहोस् न नानी, केही बुझिन रम्बाले। थ्याङ्क्स गड, नामदेङले तिनपल्टसम्म छाती र निधारमा हात पुर्याउँदै रोग्यो, भन्यो, मेरो भिसा लाग्यो। ओ माई गड, कङ्ग्रेचुलेसन रम्बाले गगनलाई गमलङ्गै अँगालो मारे। थ्याङ्क यू भाभी, नामदेङपट्टि फर्क्यो गगन। उसले नामदेङको मुखैमा लड्डु पुऱ्यायो, भन्यो, ल आँगर बधाइदिए मुला, बोल्नु पनि दिनु पऱ्यो नि। नामदेङले लड्डुको थोरै भाग टोक्यो, हल्का चबाएर निल्यो, भन्यो, ल बधाई छ, आइज अँगालो मारौँ। दुवै निकै बेर अँगालोमा बेरिए। मम्मी किन लिनु नआउनु भएको, ड्याप ड्याप पार्दै जुत्ता बजायो रिदुमले। फ्यात्त फाल्यो झोला, बिसायो झोलाभरिको किताबको भारी। बोर्डिङ स्कुलले बोकाइदिएको, दुई कक्षामा पढ्थ्यो, बोक्थ्यो भारी झन्डै 5 केजीकै। बस्यो ठुस्स परेर, के हो पारा, घुरेर हेऱ्यो नामदेङले रम्बालाई। सरी छोरा, अहिले पो ख्याल भयो रम्बालाई। रिदुमलाई तानी आफूतिर, मही खाई भनी, आज मामुको ढुकुटी थियो नि त। तिम्रो त्यो ढुकुटी युनिटी के छ नि, कुन दिन गोल्ड क्वेस्ट जस्तै लफडामा पर्छ अनि। नामदेङ एकै फन्कै भयो, त्यस्तो केही हुँदैन के। रिदिमको सर्टका टाँकहरू खोलिदिए रम्बाले, भने कस्ता कस्ता मान्छेहरू खेल्छन्, डिएसपीको स्वास्नी, कर्नेल नि, सचिव नि, किन डराउनु कानुनको अघि। ल भयो, नामर्द जस्तो कुरा नगर्नु भनी रम्बाले। नामर्द, कठोर प्रश्न उठ्यो। त्यही बेला एक्युरियमको हरियो माछु फुत्त निक्रियो, उफ्रियो, एकछिन छटपटाएर तत्काल मर्यो, मर्यो मर्द लोग्ने हो भन्ने दम्ब पनि तत्कालै। महिना दिनपछि उदास भएर आयो गगन। हाँकिलो र बाफिलो थिएन ऊ, लुसुक्क छिरेको थियो, अँध्यारो छाया जस्तो, पुरै क्लान्तताले ढाकिएको, आँखाहरू टिल्पिलाउँदा ओठ सोकिसकेका, कपाल जिङ्रिङ्गका, खुरखुरी डाँडो जस्तो। के भो, नामदेङले सोध्यो। म बर्बाद भएँ यार, के भो भन्न, म मरेँ नामदेङ, यहाँ मलाई के कुरा हो प्रश्न भन्न, मलाई केस लाग्यो यार। वाट, हो यार, यही बेला साउदी गएको 20 जना केटाहरू इमिग्रेसनबाटै फर्को, 25 लाख जुहाम हुने भयो, श्रम विभागले पत्र काटिसक्यो। नामदेङको मनभरि आँधीबेरी चल्न थालिहाल्यो। अहो, कतिसँग कसरी सपनाहरूको ताती हुन्छ, कसरी लामबद्ध हुन्छन् सपनाका झोकहरू, कसरी फैलिन्छ आँखाबाट भविष्य बिउतिएर, कसरी नापिन्छ सडक सडकको नाप, कसरी उघारिन्छ जिन्दगीको अप्राप्त विजय, कसरी गरिन्छ मनमौजी र आखिर कसरी हारिन्छ काठमाडौँमा। भारी भयो छाती, आफूलाई गगनमा रिफ्लेस गर्यो नामदेङले। एक चस्का दुख्यो कतै, त्यस दिनदेखि एकाएक लापता भयो गगन सहरमा। बिहानको 7 बज्दै थियो, ओछानमै सुस्ताउँदै थियो नामदेङ। रम्बा बाथरुममा नुहाउन बसेकी थिए, भर्खरै आएकी थिए, हिजो साँझ साथीहरूको 30 को पार्टीमा गएकी। थरङ्गै तर्साएर सिरानी मुनि केही कम्पन भयो, जुरुक्कै उठ्यो नामदेङ। काठमाडौँको हाउगोजी एक प्रकारको डर सरी मनभरि लेपन छ भुइँचालोको, भएर आतंक जहिले हुन्छ काठमाडौँमा। सिरानी पल्टाएर हेऱ्यो नामदेङले, होइन रहेछ, घुरेकी रहेछ सोनी, सोनी अर्थात् रम्बाको मोबाइल सेट, सोनी इरिक्सन कम्पनीको, फोटो खिच्न मिल्ने, भोइस रेकर्ड गर्न मिल्ने, 3 मिनट जति भिडियो खिच्न नि मिल्ने, विदेशबाट साथीले पठाइदिएको भन्थे, निकै महँगो होला ठान्छ नामदेङ, बबुरो नाथे छ दामको विषयमा। नामदेङले मोबाइलमा हेऱ्यो, स्क्रिनमा नाम थिएन, नम्बर मात्रै थियो, उठाएन, आफै बन्द भयो सोनी। फेरि आयो, उठाएन, बरु करायो बाथरुमतिर, औ आमा चाहिँ फोन आएको आएकै छ, आएँ आएँ। रम्बा नआइपुग्दै मिठो धुन बज्यो मोबाइलमा, घुर्यो उसै गरी खुरघुर, आँखाले मोबाइलको स्क्रिनमा फाल मारिहाल्यो, म्यासेज आएको रहेछ, मन लागिहाल्यो पढ्न। अङ्ग्रेजी अल्फाबेटले रोमन भाकामा लेखेको थियो, यस्तो फोन किन नउठाएको डार्लिङ, हिजोको साँझ साँच्चैकै रिमेम्बरेबल भयो, मै जिउँगा त सिर्फ तेरे लिए, आई लभ यु डियर, मिस यु अलर्ट। थरङ्गै भयो नामदिङ, एकाएक खस्यो मोबाइल हातबाट, रन्थनियो दिमाग, करक्क दुख्यो मेरुदण्ड, थर र काँप्यो शरीर, थामिनै सकेन, डङ्गलङ्गै भयो ओछ्यानमै। एकछिन त केही पनि सोच्न भ्याएन, मोबाइलमै सबै विश्वास गरिहाल्नुपर्ने जस्तो, सबै मोबाइल नै सही र तथ्य जस्तो, पुरै गलहत्या यो आफ्नै आत्मविश्वासबाट। कसको रहेछ आइपुगी रम्बा, के छाला हो, नामदेङ झुरुक्कै उठ्यो, कन पारो तातेको थियो, कड्केरै सोध्यो, हिजो कहाँ गएको थियो? किन र? भिजेको कपाल टकटकाई रम्बाले, कपालबाट उछिटेका पानीका चिसा सिटाहरू नामदेङको अनुहारभरि परे। भने त्यही तीजको पार्टी हो, निकालो निलाको घर। तीजको पार्टी निला? नामदेङले पत्याएन, मोबाइल टिपेर दियो रम्बालाई, जरक्कै भएर सोध्यो, खासमा यो के हो? के? रम्बाले म्यासेज पढी, निधारमा तीन रेखा मुजा परे, कान राता भए, आँखी भाउँ फरफराए, ओठहरू थरथराए, थच्छक बसी छेउमै भनी, यो नम्बर कसको? मलाई थाहा छैन। तिमीलाई नभए मलाई थाहा हुन्छ त। मलाई के थाहा त? रम्बाले सम्झाउने कोसिस गरी, तर्क अघि सारी, कसैले रिङ्गाउने यसो गर्दै होला, कसैले गलत नम्बर डायल गरेको पनि हुनसक्छ। मोबाइलका सत्यहरू या तथ्यहरू धेरै छन्। सुरुमा मिसकलको भारी आउँछ, पटक पटक मिसकल गरेपछि चपार्न मन लाग्छ, रिडायल गरे उठाउँदैन, गरिरह्यो मिस गर्दै गएपछि मात्र उठाउँछ तर बोल्दैन, मनमा को होलाको भुइँचालो नै जान्छ। कम्पन लम्बिन्छ, मानव थुप्रै घरहरू भत्कन्छन् सुदूर गाउँका, सहरिया पक्की सिंहमर्मरले चाहिँ थाम्ने कुन अभिगत र त्यसको पनि हाडकुरो एकै ठाउँ हुन्छ। सबैभन्दा ठुलो कुरो चाहिँ घरबार नै नष्ट हुन्छ पलकमै। त्यस्तै भयो नामदेङ, अब फेरि डायल गरे अघिकै नम्बरमा, उठेन त्यसरी नै, अलि सचेत जस्तो भयो, अब लेख्यो म्यासेज, सेन्ड गर्यो, को के काम छ, गिदी नगर, वाट्स द म्याटर, एनी प्रब्लम? उताबाट मिलिक जस्तैमा आयो, फकाएर सोध्न मन भयो। नन्देङले शिष्ट भाषामा लेख्यो, प्लिज योर नेम, सेन्ड गर्यो, डार्लिङ वाट्स द रङ? फेरि तुरन्तै अर्को म्यासेज थपियो, बी ह्याप्पी नाउ डियर, योर भिसाज प्रोसेस सक्सेड, प्लिज कम। वाट इज दिस? सही भएन नामदेङलाई, जेसुकै होस् किन चाहियो, जनक्क भइसकेकी थिए रम्बा, भनी अर्काको किन हेर्नु? ए तिमी अर्का? आफ्नै अभिगतको आगोमा जल्न थाल्यो नामदेङ, जिन्दगीलाई सम्मान गर्न नसक्दा नै सायद आफूलाई अपमान गरिन्छ। त्यही समीपमा पो जबरजस्त चल्दैछ कि जिन्दगीको गाडी, चल्दैछ कि इन्जिनहरूमा खिया लागेर, चल्दैछ कि थोत्रा मानिसहरूले जडान गरिएर, चल्दैछ कि खटखट खटखटाउँदै, आम सपनाहरूको मथिङ्गलमा चेपारो कसेर कसरी उम्किन सकिन्छ, कसरी दरिन सकिन्छ नउभिएको पहाड, कसरी लोभिन सकिन्छ पीडादायक? एकाएक नामदिङको आदर्श पुरापुर पराजय भयो, मानौ त्यहीँ र तुरन्तै अप्रिय पलको ज्वार उठिहाल्यो, त्यहीँ तार चुडियो, त्यहीँ समयको परिबन्ध छिनियो अचानक, त्यहीँ विरासत भत्कियो, त्यहीँ एकान्त मेटियो, त्यहीँ इतिहास निमटियो, त्यहीँ घाँटी रेटियो, त्यहीँ कसरी खुसी हुन सक्छ र मान्छे? मान्छे नहो नामदेङ, एकदम आम मान्छे, रनक्क भयो, हठात हात उठिहाल्यो रम्बामाथि, फुत्त फुस्किहाल्यो गाली पनि, के हो यो भिसाको कुरो, तिम्रो दिनै पिछेको पार्टी रोमान्स, यसरी चल्दैन हाम्रो जीवन, सक्दैनौ हामी सँगै बस्न। एउटा भयानक दुर्घटनाको घोषणा सायद त्यही थियो, त्यही भयो, केही बोलिन रम्बा, रोइन पनि न ठूलो स्वर नै गरी, त्यसले लिपपोत गरी अनुहारमा कपडा लगाई सरासर हिँडी कतालाई हो कुन्नी, रोकेन नामदेङले पनि, रोकेन पुरुष अहमले धाकले, हिजो बेलुकाकै बासी भात खाएर स्कुल गयो रिदुम, नामदेङले केही खाएन। बेलुका फर्किने रम्बा, रात पर्दै गयो, मनमा अनेकन आशंकाहरू खेल्न थाले, छाल भएर छछल्किए, कति तैरिए, कति डुबे छालभित्रै, सधैँ खुलापन, सधैँ तडक पडक, जहिल्यै मोजमस्तीको सपना, जहिल्यै मिठा कुरा, दुःखहरूलाई मनैले किचेकी पैताला मुनि, सपथोकको प्राप्ति होला चाहिँ, अह फर्केर आइन रम्बा, आज भोलि पर्सि आइन, न त फोन नै गरी, पटक पटक फोन गर्यो नामदेङले तर उठेन उता, पछि त स्विच नै अफ भयो, अरू केही सोच्न सकेन नामदेङले, छोरोलाई लिएर गाउँ फर्केको नामदेङ। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ राजन मुकारनको उपन्यास दमिनी वीरको तेस्रो श्रृङ्खलाको वाचन सुन्दै हुनुहुन्थ्यो। दमिनी वीर 2069 को मदन पुरस्कार प्राप्त उपन्यास हो। यसको वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति @unn.com.np। हवस् त अर्को साता दमिनी वीरको चौथो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।